शहीद हो गए कुछ और तेरे लाल हुसैन
है शहीदों का लहू खास अता बारी कौम और फर्द को भी देता है एक ज़िस्त नई।
बिस्मिल्लाह रहमान रहीम, अस्सलामु अलैकुम नाज़रीन, प्रोग्राम है तेरे लाल हुसैन, एक नए एपिसोड के साथ आपके सामने हाजिर हैं। और आज जिस शख्सियत के बारे में हम गुफ्तगू करने यहाँ बैठे हैं, उस्ताद मोहतरम प्रोफेसर सिप्ते जाफ़र ज़ैदी, अब भी ज़िंदा हूँ मैं, जारी है मेरे खून का सफ़र, मैं हुसैनी हूँ, मेरा नाम है सिप्ते जाफ़र। उस्ताद की शख्सियत के बारे में आपने पहले भी एक प्रोग्राम तेरे लाल हुसैन में देखा होगा, आज हमने मुख्तलिफ़ मेहमानों को यहाँ मदु किया है। सच है कुरान की तकरीम नहीं मर सकती, खुशबूए कौसर व तस्नीम नहीं मर सकती, करबला वालों की ताज़ीम नहीं मर सकती, कत्ल उस्ताद से तालीम नहीं मर सकती, नस्ल दर नस्ल ये कहलाएंगे सिप्ते जाफ़र, सारे शागिर्द ही बन जाएंगे सिप्ते जाफ़र। आज हमने यकीनन उनके बाजू जो हैं उनको भी मदऊ किया है और शागिर्द भी कह सकते हैं। यकीनन उस्ताद से हर आदमी ने बहुत सीखा है और उस्ताद की शहादत के बाद तो बहुत कुछ सामने आया कि बहुत से शागिर्द मजीद भी सामने आए। जाने गिरामी, किया है कत्ल पर दुनिया उसे मिटा न सकी, दिया जो उसने जलाया था वो बुझा न सकी, सितम व जोर से उसका वतन छुड़ा न सकी, दरे हुसैन से अब तक उसे हटा न सकी, वो महव जिक्र शहनशाह मशरकैन में है कि उसका आज भी घर वादी हुसैन में है। आज जिन साहिबान को हमने यहाँ मदू किया है, आपने यकीनन उस्ताद के इर्द गिर्द उनको देखा है और आज वह उस्ताद को अपने दिल में लिए यहाँ बैठे हुए हैं। हमारे साथ यहाँ तशरीफ़ फरमाए हमारे शकील भाई। शकील भाई, इंतहाई मशकूर हूँ कि आप अपनी तो बीमारी भी, आपकी तकलीफ़ भी है आपको एक्सीडेंट के बाद से, खुदा आपको सेहत दे इंशाअल्लाह, और आप अपनी मसरूफियत में सबक निकाल के यहाँ तशरीफ़ लाए। शकील भाई के साथ इम्तियाज़ अब्बास साहब तशरीफ़ फरमाएँ, कि मैं ख़ुद विटनेस हूँ कि उस्ताद ने कहा कि लहम का लहमी की मंजिल पर है इम्तियाज़। खुदा इनको सलामत रखे, अच्छे शागिर्दों में से, बेहतरीन शागिर्दों में से, और खिदमत अंजाम दे रहे हैं उस्ताद की जगह आजकल। और आपके साथ मौजूद हैं अख्तर भाई हमारे, जिनको आपने देखा होगा उस्ताद के बाजू की हैसियत से, और माशाल्लाह शकील भाई भी और अख्तर भाई भी बहुत अहसन तरीके से ये खिदमत अंजाम देते हैं। सबसे पहले शकील भाई से गुफ्तगू का आगाज़ करूँगा कि शकील भाई के लोगो लहजे में भी कुछ उस्ताद की झलक सी महसूस होती है जब शकील भाई गुफ्तगू कर रहे होते हैं, तो यकीनन क्योंकि साथ इतने अरसे का है, उस्ताद के साथ रहे आप लोग साहिबान, मेरा ख्याल है ज़्यादातर अफराद में जो उस्ताद के नज़दीक रहे हैं, मैंने ये देखा है शकील भाई कि कुछ लबो लहजा उस्ताद जैसा हो गया, ये इश्क का अंदाज़ है क्या है शकील भाई?
बस आप इसे कहते हैं ना, कह सकते हैं कि वो कुछ मिसालें हैं हमारे यहाँ उर्दू में, तो रंग बदलने की एक जो मिसाल है वो अच्छी तो नहीं है, लेकिन शायद वो यानी इस पे सादिक आती हो
तो रंग अगर अच्छा हो तो क्या।
हाँ, बस बहरहाल ये कि उस्ताद का जो रंग था, जो अंग था, जो तरीक़ा था, जो अंदाज़ था, आप भी चूँकि उनके यानी साथियों में से और बहुत ही मोहब्बत करने वालों में से, तो आपको अंदाज़ा है कि उस्ताद का जो अपना तरीक़ेकार था और जो उनका एक लबो लहजा था कि बड़ी से बड़ी बात बहुत आसानी से और सादगी से मुंतकिल कर देते थे, और उसमें उनकी जो एक बागो बहार शख्सियत थी उसका एक बड़ा असर था, उसका एक बड़ा तासुर था। यानी कोई बात किसी से कहनी हो और तो आप समझ लें कि भाई उस्ताद उसको इतने धीमे और इतने आराम से उस तक मुंतकिल कर देते थे कि अगर वही बात कोई और दूसरा शख्स कहना चाहे तो वो एक खासा यानी मसला बन जाए और एक धींगा मुश्ती की कैफियत। तो ये जो उस्ताद का तरीक़ेकार था, ज़ाहिर है उसको देखना, उसको उनके साथ रहते हुए, उनके साथ गुफ्तगू शनीद उनकी सुनते हुए, यानी ये सारा जो एक तासुर था, जो एक बागो बहार उनकी शख्सियत का असर था, तो अख्तर भाई مجھ سے سینئر ہیں ماشاءاللہ. ہماری ان کی ملاقات پہلی ایک ایسی جگہ پہ ہوئی کہ جہاں مومن کے حوالے سے یعنی ان کا ذکر, اور اس کے بعد پھر ماشاءاللہ چونکہ یہ بہت اچھے نوح خاں تھے, اور اختر بھائی کی بات کروں تو اختر بھائی جو تھے انہوں نے یعنی ہم جب ملاقات ہوئی تو یہ اختر بھائی نوحہ پڑھ رہے تھے. اچھا اس کا بھی سبب مولا حسین بنے, اور یہ سبب پھر مولا حسین کا جو تھا وہ لے جا کے, اور یعنی آپ سمجھ لیں کہ ملا استاد سے, یہ کڑی ملی استاد سے. استاد کے ساتھ اختر بھائی ہوا کرتے تھے, تو اختر بھائی تو ایک پرماننٹ آپ سمجھ لیں ان کے ساتھ ہی تھے, لیکن دوسری طرف جو لیفٹ سائڈ تھی وہ خالی رہتی تھی عموماً. تو بس مولا کو شاید منظور یہ تھا کہ اس لیفٹ سائڈ کا جو معاملہ ہے وہ میرے حصے میں آ جائے, یہ سعادت مولا نے اللہ نے جو ہے میری طرف موڑ دی تھی. اور بس اس کے بعد سے آپ سمجھ لیں کہ استاد نے کہا ٹھیک ہے یار یہ آدمی صحیح ہے, اور بس اس کو پکڑ لے یار, اسے چھوڑیو نہیں. اور استاد نے ابتدا میں جو ہے وہ ہم سے یعنی اختر بھائی کہنے لگے دیکھیں جیسے اختر بھائی کرتے ہیں نا بس آپ کو یہ کرنا ہے جیسا اختر بھائی کرتے ہیں. اچھا اختر بھائی کیسا کرتے ہیں؟ اب اختر بھائی کو ہم نے سنا تو اختر بھائی میرے یعنی اساتذہ میں ابتدائی وہ اختر بھائی کا بھی شمار ہوتا ہے کہ میری آس میری آواز اس کی نوک پلک سنوارنے میں اختر بھائی کا بڑا کام, اور اس سے زیادہ ان کی ڈانٹ کا کام ہے جو میں آج تک کھاتا ہوں اور کھاتا رہوں گا, اور یہ میرے لیے باعث سعادت اور فخر ہوگی
انشاءاللہ. بات کو آگے بڑھائیں گے انشاءاللہ شکیل بھائی, پھر آپ کے پاس تشریف لائیں گے. امتیاز عباس صاحب تشریف فرمائیں. اچھا امتیاز بھائی, میں نے تو آپ کو اور استاد کو جو ہے اکثر آپ کے آفس میں جو آپ ٹائپنگ کرتے رہتے تھے, استاد کی کتابیں وتابیں چھپتی تھیں پہلے بھی, میں نے اس کے ساتھ دیکھ, آپ کی ملاقات وہیں سے ہے یا اور پہلے سے ہے؟
میری ملاقات استاد سے اس طرح ہوئی کہ پہلے میں نوحہ خوانی کیا کرتا تھا. اچھا. ایک جگہ ایک دفعہ ایک جلوس میں نوحہ خوانی کرتا ہوا جا رہا تھا بچپنے میں. چھوٹی سی ایک انجمن تھی ہماری اطفال عابدیہ کے نام سے اپنے ہی محلے میں پڑھا کرتے تھے ہم لوگ. تو اس میں ہمیں جو ہے استاد اشتیاق علی خان صاحب نے ہمیں پہلی دفعہ اس میں سنا, اور پھر ان کو بہت استاد اشتیاق علی خان صاحب جو ہے وہ ہمارے پہلے استاد بڑے استاد استاد معشوق علی خان صاحب کے چھوٹے بھائی. استاد معشوق علی خان صاحب کو ہم نے نہیں دیکھا, یا پھر اس وقت ہم اپنے ہوش و حواس میں نہیں تھے.
آپ اپنی بات کریں یا استاد کی بات کریں؟
میں اپنی بات کر رہا ہوں.
استاد نے ویسے تو استاد معشوق علی خان صاحب سے,
جی استاد نے استاد معشوق علی خان سے فیض حاصل کیا, پھر استاد اشتیاق علی خان صاحب سے بھی فیض حاصل کیا.
آپ کی ملاقات استاد اشتیاق علی خان صاحب کے ساتھ؟
جی, میری پہلی ملاقات استاد اشتیاق علی خان صاحب سے ہوئی. انہوں نے کہا کہ نوحہ خوانی جو ہے اس میں بہرحال اپنی جگہ پہ یہ عبادت.
ویسے میں تھوڑا سا اس کو واضح کرنا چاہوں گا, کیونکہ جب خان صاحب کا نام لیتے ہیں نا تو ذہن میں فوراً وہ جو ہے وہ ہارمونیم وہ اس طرح کی باتیں آتی ہیں.
نہیں نہیں,
یہ استاد اشتیاق علی خان صاحب
بہت ہی نفیس
خان مرثیہ خان تھے.
بالکل مرثیہ خان تھے اور ریڈیو پاکستان سے وابستہ رہے تھے. اور جو ہے
اس کو میں نے کلیئر اس لیے کہا کہ وہ جب آن ایئر جائے گا نا تو لوگوں کی سمجھ میں آتی ہے خان صاحب کا مطلب وہ گانا بجانے والے, ایسا نہیں.
نہیں بالکل,
جبکہ استاد معشوق علی خان صاحب اور اشتیاق علی خان صاحب
یہ نام دے رہے ہیں. بالکل عزائی سوز خان اور بہت مانے ہوئے سوز خان اس زمانے میں,
صحیح.
بلکہ اب بھی انہیں کا نام جو ہے وہ استاد جو ہے بڑے فخر سے لیا کرتے تھے کہ استاد یہ کہتے تھے ہمارے استاد سبط جعفر زیدی شہید صاحب کہ استاد معشوق علی خان صاحب جیسی آواز جو ہے اب تک میں نے نہیں سنی.
اچھا,
سوز خانی کے حوالے سے. بالکل استاد معشوق علی خان صاحب اور دوسرے لوگوں کی, استاد نے ایک کیسٹ بھی نکالی تھی لافانی کیسٹ کے نام سے.
اچھا,
لافانی سوز خانی کے نام سے انہوں نے ایک کیسٹ نکالی تھی, اور اس میں جو ہے استاد اشتیاق علی خان صاحب کے بھی تھے, اختر وسیع علی اور دوسرے دیگر لوگوں کے.
اچھا,
سوز و سلاموں سے موجود تھے. تو استاد اشتیاق علی خان صاحب جو ہے وہ سمجھ لیں کہ بہت بیماری کی کیفیت میں تھے, اور انہوں نے کہا کہ نوحہ خوانی اپنی جگہ عبادت ہے لیکن آپ سوز خوانی کی طرف آئے ہیں, آپ لوگوں کو اللہ نے بہت اچھا گلا دیا ہے تو آپ لوگ جو ہے اس کو سوز خوانی کی طرف لے کے آئیں.
اختر بھائی, آپ کو ہمیشہ دیکھا ہے استاد کے ساتھ برابر میں بیٹھا ہوا جہاں بھی استاد ہوں گے. امتیاز بھائی تو ہمارے جب استاد پڑھ رہے ہوتے تھے تو امتیاز بھائی اکثر ایسا تو کہیں اور پڑھ رہے ہوتے تھے, لیکن استاد جب ہوتے تھے تو آپ اور شکیل بھائی نے وہاں ہونا ضروری ہے. کب سے ملاقات تھی استاد سے آپ کی؟ پھر ان شاء اللہ بات کو آگے بڑھاتے ہیں.
یہ آپ کا بعد میں وہ پرانے طرف کی سوسانی کرتے تھے, جیسے انڈیا میں مطلب سوسان پرانے ہوتے ہیں,
پرانے طرز کی ہیں,
پرانے جیسے انڈیا سے چلی آ رہی ہے سوسانی, مطلب وہ اس کو استاد میں والی سے
روایتی سوسانی
روایتی
ہم لوگ تکنیکی سوسانی کر رہے ہیں,
روایتی اور تکنیکی سوسانی.
تو یہ چونکہ بچپن سے شاعر تو تھے پروفیسر صاحب ہمارے شہید, تو ایک مجلس میں انہوں نے ان کے بعد باتوں نہیں تھے, شروع کی بات ہے بہت پہلے, मैं समझता हूँ कि 78 या 79 की बात है। हसन अब्बास साहब लियाकतबाद में एक जुलूस की शक्ल उनके यहाँ से करता था अलम
जी,
बाद में वो जुलूस की शक्ल इख्तियार कर दिया था उनके मेरी सोची थी कि वहाँ कायम साहब पढ़ते थे। कायम साहब के साथ मैं और हमारे शहीद जाफर साहब बैठे, उनका अंदाज देखा उन्होंने, उनका अंदाज देख कर उनको कुछ मतलब इसमें अलग से हिसाब किताब महसूस हुआ कि ये जो कर रहे हैं इसको बाकायदगी से मतलब मैं सीखूँ इसको।
ठीक,
एक होता है ना कि हमारे यहाँ जो चीज़ पढ़ी जाती है ये जो चीज़ मतलब ये मजहबी मामला में खूबसूरती से मतलब ये उसको अदायगी से की जाए, मतलब कहीं मोहनियर हो जैसे नवा साल, एक तो आमतौर पर कोई नवा पढ़ता है एक बाकायदा तरबियत देकर मतलब नवा खानी होती है, ऐसे ही सोसखानी में उन्होंने फिर अपने उस्ताद माशूक अली खान साहब के पास, ये भी लियाकतबाद में रहते थे।
अच्छा,
इनके पास
लियाकतबाद में बड़े बड़े लोग पैदा किए हैं
जी जी,
बड़े बड़े शोहरा और बड़े बड़े जो आर्टिस्ट,
जब उनके पास ये ऑडिशन इन्होंने दिया तो पहले ही ऑडिशन में उन्होंने कहा कि बस तुम चल सकते हो मेरे साथ।
अच्छा अच्छा,
उनसे उन्होंने तरबियत ली और उसके बाद फिर
माशूक अली खान साहब,
माशूक अली खान साहब
ठीक,
उसके बाद मैं और जनाब शहीद जाफर साहब पढ़ा करते थे और मैं तो बस साथ में वैसे ही था, मतलब असल में तो वो पढ़ते थे। तो जो आस, अब फिर हमें भी महसूस हुआ कि आस होती क्या चीज़ है,
सही,
उन्होंने एक आस शुरू की और उसी पर उन्होंने वो सो दिया कता या रुबाई पढ़ी, उसके बाद सलाम की आस अलग की,
अच्छा
नौतीय की आस अलग ली, इससे तो फिर बाद में पहले से उन्होंने जाफी साहब ने बताया कि एक आदमी की जरूरत थी हमें, तो हम एक जगह सर्विस करते थे दोनों।
अच्छा,
वहाँ मैं जनाब अपने साहब के पास लेके आया कि शिक्री भाई,
वैसे आप उस्ताद को साहब बोलते हैं
जी दादा जी,
क्योंकि मैंने बाकी सबके मुंह से उस्ताद सुना है, ये वाहिद आपके मुंह से मैंने साहब सुना है।
दादा मैं किसी मैं उस्ताद नहीं था, मैं तो उसका मालूम था और मेरे साथ इज्जत का लफ समझ रहे साहब भी एक इस तरीके से जनाब की बोल चलते रहे। शकील साहब बताएंगे कि इन्होंने जो हमारा इदारा बना है,
ये कौन से सन की बात है जब आप बता रहे हैं कि माशूक अली खान साहब के पास जाना और किस,
ये तकरीबन हाँ 87 या 88 या 89 इसके दरमियान की बात।
अच्छा अच्छा,
मैं भी लियाकतबाद में
लेट 80s की बात है।
मोमिन भाई हमारे एक उनके घर में कुतिदा दायरा भाई है, उनके घर के करीब उनके साथ तो बहुत जिंदगी गुजरी है। मोमिन भाई वाक्य सुनाते हैं कि इंडिया गए पढ़ने के लिए, मिलने के लिए गए थे तो वहाँ कई मजालिस पढ़ी उन्होंने, इस तरह कैसे बस वो सिलसिला चलता रहा और फिर वही ऐसा ऐसा लोग आते रहे और आज आपके सामने माशाल्लाह।
माशाल्लाह अच्छी बात है, पूरा एक इदारा उस्ताद ने उसके लिए कायम कर दिया सुस्वानी के लिए। शकील भाई किस तरह तो ये इदारा कायम कब हुआ इदारा?
शकील भाई ने
अच्छा मशवरा शकील भाई का
नहीं, बस इसको आप ये कह लें कि उस्ताद ने जिस वक्त हम सोसखानी करते थे तो मैं उस्ताद और अख्तर भाई होते थे उमूमन, और ये हमारे जो साथी भाई इम्तियाज़ अब्बास हैं, चूँकि इनकी रिहाइश लियाकतबाद से जब ये लोग शिफ्ट होके जाफर तैयार की तरफ चले गए थे तो
ये
फिर
ये भी हीरा लियाकतबाद का,
हाँ ये भी लियाकतबाद का हीरा, तो ये फिर यानी कभी अगर मैं मिस हो गया या अख्तर भाई की कोई एमरजेंसी कोई मिस, तो ये होता ये था कि एक डेकोरम पूरा नहीं होता ना, उस्ताद चाहते थे कि सोसखानी जो है उसको जिस यानी तरीके से उस किया जाना चाहिए, जो मुरवज्जा है तरीक़ा उस तरीके से ही होनी चाहिए, जो रिवायती और तकनीकी सोसखानी है जिसमें आदाब हैं, जिसमें उस्ताद कहा करते थे
रिवायती और
तकनीकी, इसमें दोनों में यानी बिल्कुल चीज़ है कि रिवायत ये कि रिवायती सोसखानी तो और भी हमारे जो सोसखान हजरात हैं वो करते हैं, उसमें क्या होता है कि वो जैसे कि मैं नाम ना लूँ तो बेहतर है कि सब बैठे और किसी ने एक मिसरा शुरू किया और फिर माशाल्लाह सारे मिलके पढ़ने लगे। उस्ताद कहा करते थे कि ये सुस्खानी ये पुरसा है, जाहिर है मोहल्ला का नाम है, इसमें कोई किसी किस्म का कोई शुबा नहीं है, लेकिन जो एक तरीक़ा सुस्खानी का असातज़ा-ए-कराम जो अवध में जो लखनऊ में जो یعنی ایک تکنیکی سوز خانی ہوتی تھی جس میں استاد کہتے تھے کہ ایک آس کا جو یعنی وہ ہے تاثر وہ بالکل الگ ہے آواز کے ساتھ, اور اس کے لیے سوز خان کو کمانڈ ہونی چاہیے.
ہمارے سننے والوں کو بتا دیں آس ہوتی کیا ہے.
اچھا آس کا بنیادی یعنی آپ
سمجھ
لیتے, یہ آس جو ہے وہ تکنیکی طور پہ سوسخانی میں جو اصطلاحات ہیں اس میں جیسے بازو کہا جاتا ہے, بستہ کہا جاتا ہے, آس کہا جاتا ہے. تو یہ جو ایک بنیادی سر ہوتا ہے اس سر کا یعنی کوئی ایک اس ٹھاٹ کا کوئی ایک بنیادی سر لے کر بیسک نوٹ کسے آپ کہہ سکتے ہیں اس کو لے کر
یعنی جہاں سے آپ کو
اور استاد نے ہاں وہ ایک یہ جگہ دے دی. جیسے آپ یہ سمجھ لیں بہت آسان لفظوں میں کہ اگر پانچ سیڑھیاں ہیں تو اس میں سے دوسری سیڑھی پہ کھڑا کر دیا, بھائی یہاں کھڑے رہو, یہاں سے نہ اوپر جانا ہے نہ نیچے اترنا ہے, میں کہیں بھی جاؤں میں اوپر پانچویں سیڑھی پہ جاؤں یا پہلی سیڑھی پہ کھڑا رہوں. تو وہ جو ایک طریقہ اور انداز ہوتا ہے اس میں یعنی پھر جو ایک حسن سماعت ہے لوگوں کا اس میں وہ محظوظ ہوتے ہیں کہ ہاں کسی کوئی ذکر ہے اور اس کو واقعی جس کا ذکر ہے اس کو اسی طریقے سے ادا کیا جا رہا ہے. استاد کہتے تھے کہ دیکھیں چلتا آدمی چاہے وہ امام حسین کو نہ جانتا ہو لیکن جب اس کے کان میں آواز جائے تو اس کے قدم رکنے چاہیے اور اسے یہ اندازہ ہونا چاہیے کہ واقعی یہ کوئی چیز ہے, کچھ پڑھ رہا ہے کوئی, چاہے اس کا تعلق امام حسین سے, کربلا سے, کسی سے نہ ہو, لیکن اس کا جو ذوق جمالیات میں سے جو اس کا ایک حص ہے جمالیاتی حص ہے صوت کی, اس میں جب وہ جائے آواز تو اس کو محسوس ہو کہ ہاں کوئی چیز ہے. تو استاد نے ہمیشہ اپنی پوری زندگی یہ کوشش کی, مختلف اساتذہ کرام سے انہوں نے یعنی اس کو سیکھا سمجھا اور پھر ان سے اجازت لے کے اس میں اپنی طرف سے بہت ساری امینڈمنٹ کر کے خود بہت ساری بندشیں موضوع کی اور جو اساتذہ کی بندشیں تھیں ان سے ان کی اجازت لے کے اور ان کو پھر پڑھا. جیسے اس میں اختر وسیع علی صاحب تھے, زوار حسین صاحب تھے, استاد معشوق علی خان صاحب جن کا بھی اختر بھائی اور ہمارے ساتھی امتیاز بھائی ذکر کر رہے تھے, یہ حضرات تھے. یہ اپنے دور کے وہ لوگ تھے کہ جو واقعی فن سے بھی آشنا تھے. وہ جو استاد کہا کرتے تھے کہ سوز میں اور سروں میں اس کو الگ کرنا, تو یہ وہی کام کر سکتا ہے جو یعنی سروں کو بھی جانتا ہو اور جس کے دل میں سوز بھی ہو.
صحیح بات ہے. اب بالکل اچھی بات ہے امتیاز بھائی, یہ جو جس کا تذکرہ شکیل بھائی کر رہے ہیں تکنیکی سوز خوانی, یہ اس کو کیسے ڈیفائن کر سکتے ہیں مزید ذرا تاکہ لوگ ہمارے لسنرز کو سمجھ میں آئے. اور پھر ایک بات میں یہ سمجھنا چاہ رہا ہوں کہ یہ جیسے مثال کے طور پہ ایک بندش ہے لاش اکبر کی جو مقتل سے اٹھا لائے حسین, یہ وہ مرثیہ ہے کہ جو استاد سے لوگ بار بار فرمائش کرتے تھے کہ آپ پڑھیں آپ پڑھیں آپ پڑھیں, اس میں شاید کوئی جگہ چینج بھی کی استاد نے ایسا ہے؟
بالکل, استاد اپنے مزاج کے حساب سے اس میں تبدیلی کی انہوں نے اپنے حساب سے اپنے گلے کے حساب سے. کجن بیگم پڑھا کرتی تھی اس کو اور استاد وہیں سے استاد نے تھوڑے بہت اپنے مزاج کے حساب سے گلے کے حساب سے اس کو تھوڑا بہت ہر چیز کو اپنے حساب سے چینج کیا ہے. معشوق علی خان صاحب بھی ایک پڑھتے تھے بے چین تھی سورا جو فراق, استاد نے بیسک ساری چیزیں وہی رکھی تھی لیکن صرف اپنے گلے کے حساب سے تھوڑا بہت جو ہے اس میں چینج کرتے تھے اور بہرحال اس میں عبور رکھتے تھے اور وہ کرنے کا انہی کا وقت تھا. اور دوسری بات یہ جو آس کے بارے میں بھی شکیل بھائی بتا رہے تھے کہ آس جو ہے کسی بھی سوز کو قطع کو ربائی کو کلام کو شروع کرنے سے پہلے سوز خانی میں آس لگائی جاتی ہے بیسک, ایک لائن بنا دیا
اوپر جانا ہے یا نیچے جانا ہے مقول ان کے اوپر سیڑھی پہ جانا ہے یا نیچے اور بازوؤں کو وہاں کھڑا کرنا ہے. آس لا کے دکھائے نا سر مثال کے طور پر
آس جو ہے
لاش اکبر کی جو مقتل سے اٹھا
لاش اکبر میں دیکھیں مرثیہ جو ہوتا ہے اس میں شروع میں ایک چھوٹی سی آس دی جاتی ہے اس کے بعد وہ آس ختم ہو جاتی ہے پھر وہ سب مل ساتھی مل کے جو ہے پڑھنا شروع کر دیتے ہیں. البتہ سلام ایک ایسی چیز ہے جس میں آس کا بہت ڈفرینٹ انداز سے جو ہے اس کا استعمال کیا جاتا ہے, کہیں آس دی جاتی ہے پھر کہیں جو ہے ساتھ لگ کے پڑھا جاتا ہے پھر دوبارہ سے آس شروع کر دی جاتی ہے. سوز خوانی پورا ایک فل پیکیج ہوتا ہے, اس میں یہ ہوتا ہے کہ پہلے ایک قطع یا رباعی آپ پڑھتے ہیں جو عموماً فضائل کا ہی ہوتا ہے, بہت کم ایسا ہوتا ہے کہ مصائب کا ہوتا ہے, پھر اس کے بعد چھ لائنوں والا ایک سوز پڑھا جاتا ہے. سوز جو ہے عموماً جو ہے تو مصائب کا ہی ہوتا ہے زیادہ تر,
سوز
جو ہوتا ہے نا اس فضائل کا بھی ہو سکتا ہے مصائب کا بھی ہو سکتا ہے.
نظرانہ عقیدت ہی ہے لیکن جس طرح مجلس کی ریکوائرمنٹ ہے کہ اگر یعنی کسی کے ظاہر مجلس کا تو مطلب ہے ہی ایک اعضا, تو اس میں عموماً یہ ہوتا ہے کہ مصائب سے مربوط کرنے کے لیے کچھ ایسا پڑھا جائے کہ جس سے ایک ماحول اعضا کا جو ہے وہ پیدا ہو, ایک غم کا ماحول پیدا ہو, تو وہ جو ہے وہ سوز اس طرح سے عموماً چھ یعنی ایک
چھ
مصروں پہ جو یعنی مسودہ ہے بند ہوتا ہے اس کو سوز کہتے ہیں, اور وہ یعنی اس شکل میں پڑھ دیا جاتا ہے کہ جس سے ایک ربط پیدا ہو جائے آگے آنے والے سلام یا کہیں مجلس کی یعنی ریکوائرمنٹ یہ ہے کہ صاحب سلام ہمیں صرف پڑھنا ہے, وقت محدود ہے, تو سلام بھی ایسا ہو کہ جو عزائیہ ہے تاکہ اس میں پھر جو ایک عزا کا ماحول ہے وہ پیدا ہو جائے اور پرسے کا ماحول پیدا ہو جائے اور اس پرسے
کو کنٹینیوس جو ہے وہ بازو جو ہے نا وہ آس لگاتے رہتے ہیں,
سوز تک تو آس لگا رہے ہوتے ہیں, پھر سلام میں جو ہے وہ نہیں سلام میں شروع میں
کچھ ایسے ہیں جو مل کے پڑھنے کے تھے, لیکن یہ کہ عموماً جو تھے اگر 100 ہیں سوز تو اس میں سے 2-4 ایسے تھے جو مل کے پڑھتے تھے استاد, باقی وہ اپنے الگ ہی پڑھتے تھے, اور استاد کہتے تھے کہ استادی جو ہے وہ اسی میں قطع روائی اور سوز.
تو سر آس لگا کے سمجھائے تو کیا چیز ہے؟
ایک سوز ہم میں پڑھتا ہوں تو ان شاء اللہ یہ لوگ دیں
بات یہ ہے کہ جس نوٹ سے امتیاز بھائی نے شروع کیا یہ اسی نوٹ پہ موجود ہے,
ہر
سنا کہ آس کیسے کہتے ہیں, اور امتیاز بھائی نے بہت خوبصورت انداز میں یہ چار مصرعے آپ کے سامنے پیش کیے, اور امتیاز بھائی اس کو کس کی نظر کریں گے, اس کا ثواب ثواب تو ملے گا
یقین اپنے استاد شہید استاد کے
نظر کریں گے جن کے سلسلے میں ہم نے یہ محفل سجائی ہے. آپ ہمارے ساتھ رہیے, انشاءاللہ کچھ دیر بعد پھر حاضر ہوتے ہیں.
کچھ
ویلکم بیک ناظرین, پروگرام میں تیرے لال حسین, اور ہمارے ساتھ موجود ہیں شکیل حیدر صاحب, امتیاز عباس صاحب اور حسین اختر صاحب. بات ہو رہی ہے استاد سبت جعفر کے حوالے سے, شہید کے حوالے سے بات ہو رہی ہے. ہم بات کو مزید آگے بڑھاتے ہیں. ابھی آپ نے امتیاز بھائی سے بڑے اچھے انداز میں ایک سوچ سنا. اختر بھائی سے میں سوال کرنا چاہ رہا ہوں کہ یہ ادارہ ترویج سوز خوانی جو استاد نے قائم کیا, اس سے پہلے کوئی ادارے موجود تھے کیا؟ اگر موجود تھے تو استاد کو اس چیز کی ضرورت کیوں پڑی کہ انہوں نے ادارہ ترویج سوز خوانی قائم کیا؟
اصل میں سوسخانوں کی تو شروع سے کمی رہی ہے پاکستان میں.
جی صحیح بات.
تو ایک تو یہ وقت کی پابندی اکثر جگہ نہیں ہوتی تھی.
کس سوال سے کہہ
رہے ہیں؟ کہ میزبان نے وقت دے دیا مجلس شروع کر دی کرنے کو جا رہی ہیں
جی جی
اور سوسخان کا انتظار کیا جا رہا ہے.
سوسخان کا انتظار کیا ہے سب کا. پھر اب بھی بہت سی جگہ ایسے ہی ہوتا ہے سوسخان کا انتظار ہو رہا ہوتا ہے.
نہیں اکثر جگہ سوسخان بھی بہت زیادہ انتظار کر رہے ہوتے ہیں.
سوسخان بیٹھے پہ زیادہ انتظار کر رہے ہیں.
میں نے جہاں جب سے ان کے ساتھ مطلب سوسخانی شروع کی ہے ان کے ساتھ رہا ہوں مجھے یاد نہیں پڑتا کہ خدا نہ خواستہ اللہ نہ کرے کہیں گاڑی اگر ان کی پنچر ہو گئی ہے اس پر بھی وہ شکیل کو مجھے دوڑا دیا کرتے تھے.
اچھا
کہ تم لوگ بھاگو اور میں پہنچ رہا ہوں.
ادارہ صاحب نے کیوں قائم کیا؟ مطلب یہ ضرورت تھی اس کی یا پہلے اس کو ادارہ موجود ہی نہیں تھا؟
نہیں ادارہ تو پہلے کوئی نہیں تھا.
کوئی ادارہ نہیں تھا سوسخانی کی وجہ سے.
انجمن ایک رشید تراوی صاحب نے ایک زمانے میں میں خیال میں 62 یا 63 میں ایک انجمن سوسخانوں نے کراچی کا انہوں نے بنیاد رکھی تھی اور جس کا مرکز تھا اعلیٰ خانہ ظاہرہ.
صحیح ہے.
اس زمانے میں بڑے بڑے سوسخان جو ہمارے تھے
جی
بڑے بڑے تھے
وہ سوچے اور وہ خود شرکت کرتے تھے. تراوی صاحب اس ایک مجلس ہوتی تھی سالانہ 19 صفر کو صبح سے شام تک
اس میں صرف مرضی اور
صرف سوسخانی ہوتی تھی.
صرف سوسخانی
وہ مجلس سوسخانی ہی کہہ رہا.
اچھا
تو ایک تو اس لیے وہاں مجلس رکھی تھی کہ سب کو پتہ چل جائے گا یہ مرکز ہے اور ٹوٹل کراچی کی مجلسیں جو ہیں وہ وہاں آتی تھیں.
ٹھیک ہے. انجمن کی کام کر رہے
ہیں. انجمن
کا سوسخانی کے حوالے سے آؤٹ پٹ کیا تھا؟
بس انجمن وہاں ایک مجلس سے آتی تھی اور وہ جو سینئر سوسخان تھے.
نہیں مطلب وہ اس میں کسی کو ٹریننگ تو نہیں دیتا ہوں میرا خیال.
نہیں ٹریننگ نہیں.
ٹریننگ
نہیں ادارے کے حوالے سے. ہاں اس حوالے سے ٹریننگ نہیں تھی. سوسخان جمع تھی.
سوسخان جمع تھے وہاں جو سوسخانی کر رہے تھے
بس.
اب وہ اچھی گلی جیسی بھی لنگڑی گلی جیسی سوسخانی ہو رہی ہوگی ہو رہی ہوگی.
نہیں
بہت اچھا ہوگا.
نہیں اس وقت بہت
کوئی ایسا ہی ہوگا. ایسا ہے
نہیں. بڑے بڑے سوسخان
بڑے سوسخان تھے.
ٹھیک ہے.
اس میں
وہی جیسا آپ تکنیکی سوسخانی کرتے.
نہیں
ہر طریقے کی سوسخانی. اس میں اختر وسیع علی بھی ہوتے تھے.
اچھا
کیا کہتے ہیں استاد معشوق علی خان صاحب
بھی
آفتاب علی کاظمی صاحب بھی تھے. اپنا ظاہر امروہی وہ بھی تھے موجود. عباد نقوی صاحب. تو یہ بڑے بڑے نام تھے اور بہرحال یعنی کہ ایک ستاروں کی طرح جو ہے انہوں نے یہ جمع کیے تھے رشید ترابی صاحب نے. بعد میں وہ کچھ مسائل ایسے ہوئے کہ جو ہے کچھ اپنوں کو آگے بڑھانے کے چکر میں جو ہے تھوڑا سا
مان بھی استاد نے جو ادارہ تدویج سوسخانی بنایا تو اس میں کیا
مطلب اس میں یہ ہے اس لیے کہ نوجوان نسل اس طرف نہیں آ رہی تھی سوسخانی کی طرف اور استاد کا نوجوان نسل کو اس طرف سوسخانی کی طرف لانے کے لیے استاد نے ادارہ تدویج سوسخانی کی بنیاد رکھی.
اچھا مطلب خود استاد نے اس میں ادارے میں کام کیا لوگوں کو ٹرین کیا؟
بالکل لوگوں کو ٹرین کیا. سوسخانی کے آداب بتائے کس طرح سوسخانی کی جاتی ہے
اور
ایک بستہ بھی کریٹ کیا.
ادارے میں جو تربیتی مطلب نشستیں رکھی
جی تربیت
اس میں بڑے حضرات جو ہیں ان کو باقاعدہ الگ الگ دنوں میں بلایا اور آواز کیسے بنتی ہے آواز کس طرح ہوتی ہے اور سوسخانی میں بیٹھنے کا طریقہ کیا ہے کس انداز سے اور اگر کوئی بالو یا کوئی ساتھی دیر سے آیا ہے تو وہ جناب سوسخانی کے دوران نہیں بیٹھے گا ہمارے یہاں طریقہ
کس طرح شامل ہوگا کہ وہ تمام آداب. اچھا
ایسا نہیں ہے کہ پڑھتے
ایک دم وہ آ کے بیٹھ جائے. نہیں بالکل
بیٹھنے کا انداز جو جیسے کوئی ایک اپنے طریقے سے بیٹھا ہوا ہے دوسرا اپنے طریقے سے بیٹھا ہوا ہے اس کا دوران ورکر انہوں نے وہ طریقہ بتایا کہ جو سامنے والے ہیں اور 3 آدمی صرف سامنے بیٹھیں گے باقی اگر 25 آدمی بھی ساتھ میں ہیں ان کے ساتھ تو 20 ساتھ بھی رہتے تھے ہمارے صاحب کے ساتھ آج ہی مجلس میں تو وہ سب پیچھے ہوں گے.
وہ سب پیچھے ہوں
گے. یہ تربیت مطلب کیونکہ وہ سامنے بیٹھنے والے دیکھیں یہ اس کا طریقہ کار ان کے یہاں کوئی سوسخانی کوئی چیز ہے اور کس انداز سے بیٹھتے ہیں کس انداز سے پڑھتے ہیں پھر انہوں نے وہ تربیتی مطلب یہ رکھی خود بھی تربیت دی.
اچھا
اور پھر استاد حضرات اس زمانے میں جو تھے ان کو الگ الگ طریقے سے بلایا ان سے بھی تربیت.
ماشاء اللہ. جب شکیل بھائی جیسا کہ وقت کے حوالے سے اختر بھائی بتا رہے ہیں کہ بہت زیادہ پابند تھے استاد جیسا کہ بتاتے ہیں کہ اگر کبھی پنچر بھی ہو گیا تو انہوں نے آپ کو اور अख्तर भाई को भेज दिया कि तुम लोग वहाँ पहुँचो, मैं फिर
आ रहा हूँ।
क्या वक्त के हवाले से आपने कैसा पाया आप उस्ताद को, कि उन्होंने कहा है मिसाल के तौर? अच्छा, एक बात और भी सवाल आपसे करूँगा, जहन में आ गई बात। मिसाल के तौर पर अगर हमें कोई, अगर एक दिन पहले मधु करे कि कल आना है, तो एक नौ ख्वान को कि जो के जिसके जिसे मतलब मैं अल्फाज अपने संभाल रहा हूँ कि जो आजकल एक पब्लिक फिगर बने हुए हैं, उनको वो तो महीनों महीनों बिजी हैं, नहीं भी हों घर में भी हों तो बिजी हैं, वो वाप नहीं कर सकते कि मुझे कल पढ़ना है। लेकिन उस्ताद के बारे में ये देखा गया है कि जहाँ नाम लिखा है उस्ताद को इन्फॉर्मेशन नहीं है, सिर्फ नाम पढ़ के पहुँचते थे, ऐसा है?
ऐसा इस सूरत में ज़रूर होता था जी। उनकी सोच और उनकी जो आप समझ लें कि जो उनका मकसद था, वो बुनियादी मकसद तो जो मजलिस आज़ा थी, आप समझ लें कि मजलिस आज़ा उनके लिए बिल्कुल ऐसी थी कि जैसे इबादत का जो हमारे उसमें कॉन्सेप्ट है, लेकिन हम सिर्फ उसको तसव्वुरात में रखते हैं, वो अमली तौर पे उसको यानी अंजाम देते थे। किस तरह कि उन्होंने कहा कि साहब वो उस्ताद एक वादे में बैठे हैं, मजलिस पढ़नी है, किसी ने आके कहा उस्ताद फला बैनर में आपका नाम है, अच्छा यार उन्होंने तो मुझसे जिक्र ही नहीं किया।
अच्छा।
फिर उन्होंने अपनी डायरी देखी कि उस वक्त में जो मजलिस जहाँ मेरा नाम अगर उन्होंने छाप दिया है तो मेरी कोई मजलिस तो नहीं, मेरा कोई वादा तो नहीं है। अगर उनका वादा नहीं है तो बग़ैर किसी बात का बुरा मनाए, बग़ैर नाराज़गी, बस खिदमत मौला, जिसको आप हम लफ्ज़ आम तौर पर अदा कर देते हैं ना, यानी ऐसे कह देते हैं कि कोई मसले नहीं, हम तो खिदमत कर रहे हैं मौला। हाँ एग्जैक्टली,
लेकिन और पैसा लेते हैं उससे
इस पे भी मैं आपको एक वाकया सुनाऊंगा कि
तो वरना आदमी कहता मैं तो नौकर हूं मौला।
आपको मैं इस पे भी एक बड़ी यानी बात सुनाऊंगा उस्ताद की, और ये बात उस्ताद ही कर सकते थे, उस दर्जे का ये इंसान ये बात अपने मुंह से निकाल सकता था।
अच्छा।
कि उस्ताद वहाँ, खैर उन्होंने कहा साहब मेरा कोई वादा नहीं है, उन्होंने कहा ठीक है यार फिर हम उसके यहाँ पढ़ देंगे, यार अख्तर भाई या शकील भाई चलेंगे हम बाकायदा वहाँ पहुँच गए। उस्ताद फिर कैसे, यार कम अज़ कम बता तो देते यार, तुमने नाम छाप दिया यार। तो उसने कहा उस्ताद बस मुझे पता था कि अगर आपका वादा नहीं होगा तो आप आ जाएंगे ज़रूर इंशाल्लाह। मैंने मौला से बस बड़ा गिड़गिड़ा के ये दुआ की थी कि आप आ जाएं, मेरी वालदा की या मेरे वालिद मरहूम की ख्वाहिश थी कि आप उनकी ईसाले सवाब की मजलिस पढ़ें। अच्छा, फरमान मासूमीन में एक फरमान ये मिलता है कि अपनी ज़िंदगी के तीन काम जो हैं वो बाअमल लोगों से अंजाम दिलवाएँ, ताकि उसका सवाब जितना वसत पाता है हम उसका तसव्वुर भी नहीं कर सकते। एक नमाज मैयत के लिए, एक जो है वो निकाह के लिए, और एक जो है वो यानी ईसाले सवाब के काम के लिए। उस्ताद कहते थे कि ये मासूमीन अलैहिस्सलाम की जानिब से, तो बहरहाल वो जो उनकी ज़िंदगी थी वो फरमाने मासूमीन अलैहिस्सलाम का जीता जागता एक नमूना थी। अब उस्ताद पहुंच गए, उस्ताद ने किसी से वादा कर लिया, एक यानी एक बड़े इंसान थे, दुनियावी एतबार से बड़े मनसब पर कायम थे, उनकी वालदा का इंतकाल हुआ, उन्होंने बहुत चाहा, बहुत कोशिश की कि उस्ताद आके उनकी वालदा के स्वयं की मजलिस पढ़ दें। उस्ताद का उसी वक्त में एक बहुत छोटी सी जगह जिसको हम कस्बा कॉलोनी का नाम दे सकते हैं, वहाँ एक मोमिन से वादा था। उस्ताद ने कहा देखिए मजलिस को इनकार नहीं है, मेरा कोई भी साथी आ जाएगा, सिप्ते जाफ़र नहीं आएगा, इसलिए कि सिप्ते जाफ़र का उनसे वादा है, और जो सिप्ते जाफ़र का वादा उनसे वो बीबी से वादा है, वो मौला हुसैन से वादा है। तो उस्ताद बावजू होके सोसखानी का आगाज़ करते थे। उस्ताद कहते थे कि यार ये जो हम काम अंजाम दे रहे हैं ना, एक और ज़िमनन बात आ जाती है, बातों में बात निकलती है। उस्ताद ने एक मरतबा, अब मैं बैठा था तो मुझसे कहा कि यार तू कभी सोच के अल्लाह ने ये वादा किया कि तुम कुरान मजीद में कि तुम मेरा ज़िक्र करो मैं तुम्हारा ज़िक्र करूँगा। मौला हुसैन ने अपना जो मामला था वो अल्लाह के सुपुर्द करके, और अल्लाह का ज़िक्र ऐसा है कि जो रोज़े महशर तक अब रुकने वाला नहीं, अल्लाह अकबर की ये सदाएँ रोज़े महशर तक रुकने वाली नहीं है। तो अल्लाह ने जो वादा किया कि तुम मेरा ज़िक्र करो तो मैं तुम्हारा ज़िक्र, तो ये मौला हुसैन का ज़िक्र असल में अल्लाह की ज़िम्मेदारी है। अब तू ये समझ के अल्लाह ने हमें जो है वो तू कभी कभी कह दिया करते थे मोहब्बत में, ये लफ्ज़ उनके शायान शान नहीं, तो वो जब मुझे समझा रहे थे तो मुझसे कहने लगे यार ये देखो कि ऐसा नहीं है कि अल्लाह ने हमें मुंतखब किया उस ज़िक्र को बयान करने के लिए, तो ये हमारी यानी कितनी बड़ी, आप समझ लें कि हमें अल्लाह ने कितना बड़ा ये रुतबा और मर्तबा अता कर दिया, और कितनी बड़ी सादत और फजीलत हमारे हिस्से में दे दी कि हम उस मौला हुसैन का ज़िक्र करते कि जिसके ज़िक्र को परवरदिगार आलम बुलंद करना चाहता है, है ना, उनके नाना का ज़िक्र देख लें, उसके लिए कुरान मजीद यानी बयान कर रहा है कि हमने इसको रिफत दी इस ज़िक्र को और हम ही इसको बुलंद करेंगे सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम। तो ये सारी चीज़ें अगर आप कैलकुलेशन में लेके आए तो उस्ताद ने सोसखानी को, ये जो हमारे यहाँ एक आम यानी सोच है ना बहुत सतही सी कि सोसखानी जो है साहब बस मौला की मजलिस हुई सोसखानी कर दी जाके और उसमें अपने दुनियावी हिस्सा भी यानी वसूल कर लिया, नहीं हुआ तो कोई ना कोई अच्छा भाई जा रहे हैं तो उसने कहा अच्छा। कभी उस्ताद ने ये नहीं किया। इसमें जो मैं आपसे ज़िक्र कर रहा था कि उस्ताद ने एक जुमला एक मौलाई से कहा था और वो उस्ताद ही कह सकते थे। हम लोग डिफेंस मजलिस पढ़ने गए, वो एक साहब ने फिर मजलिस के बाद जैसा कि उस्ताद कहते थे कि ये सुन्नत इमाम है, उन्होंने हदिया नजराना पेश किया। उस्ताद ने उनसे कहा नहीं नहीं, जो उस्ताद का एक तरीक़ेकार था हाथ अपने ऐसे, नहीं नहीं इसकी ज़रूरत नहीं, हम इसे हम लेते ही नहीं हैं। उन्होंने कहा नहीं, ये मुमकिन नहीं है कि इस दुनिया में कोई ऐसा शख्स भी हो जो बग़ैर किसी माली फ़ायदे के कोई काम अंजाम दे रहा हो। उसने कहा ये शख्स है दुनिया में ऐसा जो बग़ैर यानी किसी माली फ़वाद के ये खिदमत मौला अंजाम दे रहा है। उन्होंने कहा नहीं भाई, ये मुमकिन नहीं है। उस्ताद ने कहा कि देख यार, ये समझ ही नहीं रहे मेरी बात को, क्या करूँ। फिर उस्ताद ने कहा कि बात यह है भाई साहब, अच्छा वो कभी भी किसी से बाबा यानी आप वो चाहे कितनी ज़िद कर रहा हो, कितना ही वो यानी उसका अंदाज़ गड़बड़ हो, उस्ताद का वही मोहब्बत और वही खलूस और वही बिरादराना सा अंदाज़ कि देखें भाई साहब बात यह है कि अभी मौला दे रहे हैं तो हम ले रहे हैं, जिस दिन मौला देना बंद कर देंगे तो मौलाइयों से लेने लगेंगे।
वाँ वाँ।
अच्छा अब आप मुझे बताइए इसमें, ये तो वाकई वाहवा की बात है, लेकिन जब मैंने इस पर गौर किया मैंने उस्ताद से कहा उस्ताद आपने कितनी बड़ी बात और उसकी पता नहीं समझ में आई भी हो या नहीं। कहने लगे यार, मैंने कहा उस्ताद मौला देना कभी बंद कर सकते हैं? उनके खजानों में अल्लाह और मौला के खजाने में किसी चीज़ की, मैंने कहा आपने तो महशर तक के लिए पाबंद कर दिया इन सबको।
मुझे याद है उस्ताद के एक जुमला के, जब किसी ने उनसे कहा कि इमाम ज़ैनुल आबिदीन की सुन्नत है आप क्यों नहीं लेंगे, तो उस्ताद ने फरमाया कि भाई हम सैयद हैं, इमाम ज़ैनुल आबिदीन की सुन्नत पे अमल करेंगे, उनकी सुन्नत ही देना।
एग्जैक्टली
उनकी सुन्नत पे अमल करेंगे, तुम्हारी सुन्नत लेने वाली सुन्नत
बेशक यही बात थी।
ज़रा बताइए उस्ताद के हवाले से, जैसे वक्त के हवाले से हमने बात की, लेकिन उस्ताद की अपनी जो अपनी एजुकेशन के हवाले से कुछ बताइए। एक तो रुख ये है कि उस्ताद जो है बहुत अच्छे सोसवान थे और बहुत अच्छे पढ़ने वाले थे, आवाज़ उस्ताद की बहुत अच्छी थी, उन्होंने अपने शागिर्द बनाए हैं बड़े अच्छे अच्छे, लेकिन उस्ताद की अपनी एजुकेशन के हवाले से, उस्ताद ख़ुद प्रिंसिपल रहे हैं और उससे पहले आप जो है वो कमीशन का एग्ज़ाम भी पास किए हुए हैं, और फिर कुछ बताएं एजुकेशन के हवाले से उस्ताद की।
असल में वकालत उन्होंने शुरू की और वकालत की प्रैक्टिस की और वकील हो गए, डिग्री के हिसाब से तो पहले से थे, लेकिन जब वाली साहब से इजाज़त थी कि मैं एक दफ्तर टाइप करना चाहता हूँ, उस जमाने में वाली साहब उनके शारजा में थे वाले,
अच्छा
शारजा में थे, तो उन्होंने कहा कि बेटा आपके लोग वाले हो खुद मुख्तार हो, लेकिन ये पेशा जो है मैं मेरे शरीक के एतबार से जायज नहीं।
अच्छा
उन्होंने उस दिन से
वो किन का शेर है वो पैदा हुआ ओके कुछ शायद यही सोचते हुए उन्होंने कहा कि जायज़ नहीं, लेकिन ये अजीब बात है, लेकिन बारह का
असल में उन्होंने ये सोच के कहा होगा कि इसमें झूठ और सच जो है उसके बहुत ज़्यादा मसाइल होते हैं।
जैसे कि शकील भाई बता रहे थे कि वो उन्होंने कमीशन के एग्ज़ाम पास करके उनकी जो नौकरी लगी थी वो जेल में लगी थी
जी, बहैसियत जेलर उन्हें ऑफ़र आई थी सरकारी तौर पर, तो उन्होंने उसको सिलेक्ट नहीं किया, रिफ्यूज़ कर दिया जी। जी वो भी जाहिर है कि
अच्छा, और इतने ओबीडियंट थे उस्ताद, वालिद की बात सुननी।
एक मतलब शहर में मुझे मिले कहीं स्कूटर पे जाते हुए, तो मैं अपने किसी काम से किया था, तो मैंने कहा खैरियत। उस जमाने में सही तरीके से उनकी ये भीगी भी नहीं थी, मतलब ये
मुझे
मुझे समझ नहीं आता, जिस जमाने में ये प्रैक्टिस कर रहे थे।
अच्छा,
तो मुझे कहा नहीं यार, वो मैं किसी थाने में जाके इन्वेस्टिगेशन के लिए जाता हूँ, किसी एस एच ओ से मिलता हूँ जाकर, तो पहले तो मजाक समझता है कि मैं एक केस के लिए आया, लेकिन जब मैं अपना बाहर का कार्ड वगैरह और अपनी डिग्री विग्री दिखाता हूँ तो वो दफ्तर में बुलाकर मुझे चाय पिलाता है और सारा काम मेरा वहीं कर देता है।
अच्छा,
इसीलिए वो सहील जाफरी साहब की भी बहुत प्रैक्टिस कर रहे थे, वो ज़्यादा काम इनका सेशन का सारा काम इनके इनके बने के और अगर वो किसी उस ज़माने में से वकालत कर रहे होते तो आपको पता है कि
फिर वो ये टीचिंग लाइन में कैसे आए और फिर प्रोफेसर बनना और फिर वो प्रिंसिपल बन जाना उसको।
और फिर उन्होंने मेरे ख्याल से जिस एमए किया है एक आध चीज़ में, और एमए करने के बाद हैदराबाद में गालिबन अप्लाई किया था, जो हैदराबाद की पैदाइश है।
अच्छा,
वहाँ अप्लाई किया और फिर वहाँ से यहाँ ट्रांसफर हुआ।
अच्छा अच्छा अच्छा,
फिर वो दूसरा और एक ही कॉलेज में यहाँ आए थे और उसी कॉलेज से चले गए।
उसी को, अच्छा, जिस कॉलेज से आए थे उसी कॉलेज में चले गए।
जो बहुत बहुत मतलब इनका ट्रांसफर मतलब होता है ना, ऊपर से ट्रांसफर हुआ अच्छी जगह जाने का, लेकिन कॉलेज वालों ने नहीं जाने दिया, क्योंकि वहाँ तंजीमें ऐसी थी वहाँ शौक में कि अगर ये चले गया तो कॉलेज हमारा रुक जाएगा।
अच्छा इम्तियाज़ भाई, ये तो चले एजुकेशन के हवाले से हमने डिस्कस कर लिया, उस्ताद से आपके मामलात भी रहे हैं, क्योंकि अच्छी बात है कि आपके इदारे में वो किताबें भी छपवाते रहे, और मामलात में कैसे थे उस्ताद?
मामला बिल्कुल जो बात कहते थे उस पर यानी कि हरफ आखिर होते थे, बात
ऐसे तो नहीं उस्ताद को फ़ोन करना, उस्ताद पैसे देते
थे? नहीं नहीं नहीं, उस्ताद जो पहले एडवांस पैसे देते थे फिर उसके बाद काम शुरू करवाते थे, ये बड़ी बात है। और उस्ताद ने ये सिर्फ यानी कि अपने ही काम नहीं और दूसरे के काम ला के दिए कि इनका काम करें आप, और ये इंशाल्लाह जिस तरह मैं पेमेंट कर रहा हूँ इसी तरह ये भी आपको, इसी तरह इनको भी आप पाएंगे। और बहुत सारे लोग जो है उन्होंने उस्ताद के बाद उसका भरम रखा वादे का, बहुत सारे लोग नहीं, अच्छे बुरे हर जगह होते हैं आपको अंदाज़ है, लेकिन उस्ताद का मामला ऐसा था कि उस्ताद जो है पहले एडवांस पेमेंट करते थे, बल्कि अगर 2000 का 3000 का काम है तो वो उससे एक्सेस दे जाया करते थे इजाफी,
बैठ के आपके साथ मैं देखा काम भी बहुत करवा रहे होते थे।
हाँ अल्हम्दुलिल्लाह मुझे ये शर्फ हासिल है कि उस्ताद काफ़ी देर तक मेरे पास बैठ के काम करवाते थे, अपने जितने भी प्रिंटिंग के हवाले से, किताबों के हवाले से, डिज़ाइनिंग के हवाले से, जो कुछ भी काम होता था उस्ताद हमारा एक छोटा सा इदारा था
उसमें आते थे। इतना अच्छा सोस खान और उसकी एजुकेशन इतनी बड़ी और साथ साथ जो है वो मामलात में लेन देन में इतना अच्छा, और उनकी फैमिली का कोई बैठा होता तो यकीनन मैं पूछता फैमिली में भी कुछ तो आपको इन्फॉर्मेशन होगी कैसे फैमिली में कैसे थे, कुछ अंदाजा है?
सबका ख्याल रखने,
आप ये समझ लें कि एक इंटरव्यू उनकी शहादत के बाद उनके साहबजादे का एक टीवी चैनल से नशर हो रहा था, जिसमें उसने यानी उनके बेटे ने कहा कि मुझे नहीं याद सने शऊर से अब तक कि मेरे वालिद ने कभी मुझे डांटा, हमेशा दोस्ताना रवैया, अगर कभी कोई गलती कोई गलत बात हो भी गई तो उसको इतने अच्छे अंदाज में समझाते थे और इतने अच्छे अंदाज से कन्वे करते थे कि इंसान दोबारा उस गलती की तरफ जाने की सोचता भी नहीं था। और ये कि कभी उन्होंने उनको डांट डपट नहीं की, कभी उनके साथ मिसबिहेव नहीं किया, जो एक आम बात होती है कि अब्बा जो हैं वो पीटने पाटने तक पहुंच जाती है नौबत, तो या गुस्सा चीख पुकार, ऐसा कुछ नहीं, बल्कि उस्ताद की अपनी जो शख्सियत थी वो इतनी यानी आप समझ लें कि नर्म शख्सियत थी कि मैंने उस्ताद को जितना अरसा भी उनके साथ रहा हूँ, मेरा ख्याल है पूरी इस अपनी ज़िंदगी में जो उनकी और हमारी साथ था उसमें एक आधी मर्तबा कभी हालत गुस्सा में देखा हो, यानी 30 या 32 साल या 35 साल जो भी हमारी उनकी रफाकत थी आप समझ लें कि उसमें एक आधी मर्तबा कभी हालत गुस्सा में, और वो भी कैसा कि बस अगर अभी गुस्सा आया है और 10 मिनट गुजर गए उसके बाद आप देखें तो वो सिप्ते जाफर वही सिप्ते जाफर हैं जो उससे हाँ, गुस्से से पहले थे,
बस थे। क्या बात है, एक बात मुझे भी याद आती है कि उस्ताद को मैंने जब दुआ खानी शुरू नहीं की थी, उस्ताद मुझे कहीं बाबुल में मिल गए तो मैंने उनको एक कैसेट वहीं से लेके और अपना एड्रेस जो है ना पेपर पर लिख के दे दिया। मैंने कहा उस्ताद ये चंद दुआएं मैं लिख के लाया था, मुझे पता था कि उस्ताद आने वाले हैं, मैं चाहता हूँ मैं नोहे की कैसेट निकाल दूँ। पहला सवाल किया कि क्यों भाई क्यों निकालना चाह रहे हैं नोहे? मैंने कहा सर मेरा दिल चाहता है मैं नोहे का, सर बहरहाल मैंने कहा अगर आप इसकी मुझे तर्जे बना देना तो मैं नोहे का कैसेट निकालना चाहता हूँ। आप यकीन जाने वो मेरे दे दिया अपना एड्रेस लिख के, और मुहर्रम आने से पहले 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 दो महीने पहले ताज्जुब की बात है उस्ताद मेरे घर पर खड़े थे और उस कैसेट के अंदर उन्होंने सारे नोहों की तर्जे बना, मैं उस कैसेट नहीं निकाल पाया लेकिन उस्ताद ने अपना वादा वफा कर दिया, वो मुहर्रम से पहले पहले मेरे घर पे लाके देखे कैसेट चले गए कि ये आपका कैसेट है, ये इसमें मैंने तर्जे बना दिए देख लीजिएगा, समझ में नहीं आएगी तो फिर मुझसे मिल लीजिएगा मैं देख लूँगा इंशाल्लाह। अच्छा मैं एक तो ये हमने उस्ताद की सोसखानी के हवाले से डिस्कशन किया, कुछ उनकी एजुकेशन के हवाले से डिस्कशन किया, और मैं एक चीज़ एक वाकया गुजरा उस्ताद के साथ वो हार्वर्ड यूनिवर्सिटी वाला कि हार्वर्ड यूनिवर्सिटी से कुछ लोग शायद इंडिया गए और इंडियन कल्चर के ऊपर रिसर्च कर रहे थे, तो फिर वो वहाँ किसी ने बताया कि सोसखानी भी हमारे कल्चर में है, तो फिर वो हार्वर्ड यूनिवर्सिटी वालों को इंडिया में कोई ऐसा सोसखान मिला ही नहीं कि जिससे वो डिस्कस कर सकते, تو شاید وہاں کسی نے کہا کہ پاکستان میں سبط جعفر ہے جو اس بارے میں آپ کو بتا سکتا ہے، پھر وہ یہاں آپ کے علم ہے کہ وہ پی ٹی وی آئے اور پھر استاد کو یہاں تلاش کیا، تو کیا واقعہ شکیل
وہ جو ان کی یعنی یہ کپل تھا یہ، اور ایمی برڈ ان کی مسز کا نام تھا جو ساتھ آئے تھے صاحب ان کے ہسبینڈ، تو یہ فوکل آرٹ اسلامک فوکل آرٹس پر پی ایچ ڈی کر رہے تھے، تو انہیں اپنا تھیسز لکھنا تھا، اس کے لیے یہ پہلے انہوں نے ہندوستان کا رخ کیا، اور جو فوکل آرٹ آف اسلامکس ہیں ان کی بہت ساری جو شکلیں ہیں جیسے قوالی ہے، جیسے نعت خوانی ہے، جیسے سلام ہے، تو کسی نے ان سے کہا کہ مرثیہ بھی جو ہے وہ ایک صنف ہے فوکل آرٹ کی، تو انہوں نے کہا اچھا، خیر وہ مرثیہ کے حوالے سے جب وہاں بات ہوئی تو شاید وہی جو ابھی آپ کہہ رہے تھے کہ کوئی اس کو ڈیفائن کرنے کے لیے شاید ان کو وہاں موجود نہیں تھا یا نہ مل سکا، تو وہ پھر پاکستان میں ریفرنس استاد کا دیا گیا، یہاں ایک صاحب ہوا کرتے تھے ان کے ان سے مراسم تھے ایمی برڈ وغیرہ اور ان کے ہسبینڈ سے، تو وہ جو یعنی انہوں نے یعنی یہاں استاد سے رابطہ کر کے اور یہ کہا کہ یار ایک کپل ہے وہ ہارورڈ یونیورسٹی میں وہ اپنا پی ایچ ڈی مکمل کرنا چاہتے ہیں، تو اس کے لیے وہ آپ سے ملاقات کے خواہش مند ہیں، اگر آپ کے پاس وقت ہو، استاد نے کہا آپ انہیں بلا لیں، طے کر لیتے ہیں، بس میرے پاس ایک رات ہوگی، تو انہوں نے کہا یار ایک رات میں اتنا بڑا سبجیکٹ، اس نے کہا استاد نے کہا یہ میرا مسئلہ ہے، یہ آپ کا ایشو نہیں ہے، آپ انہیں یہ یعنی فلاں تاریخ کب تک آ سکتے ہیں، وہ انہوں نے خیر وہ دن تاریخ مقرر ہوا، میں اختر بھائی اور استاد جو ہے کی سربراہی میں ہم لوگ وہاں ان کے یعنی دولت قدے پہ پہنچ گئے، آپ یہ سمجھیں کہ ساری رات استاد نے جو ہے نا ساری رات، استاد کا جو میں نے آپ کو بتایا نا ان کا جو ایک ایم تھا وہ امام حسین اور کربلا کو اس طرح سے کھولنا تھا کہ چاہے اس میں یہ قید نہیں تھی کہ یہ مسلم ہے اور یہ نان مسلم ہے اور یہ شیعہ ہے یا یہ شیعہ تشیع سے تعلق ہے یا نہیں، وہ کہتے تھے عالم اسلام کے ہر انسان کو جو مسلمان کہلاتا ہے اسے، اور جو اسلام سے جس کا تعلق بھی نہیں ہے اگر وہ کبھی کربلا کو دیکھتا اور پڑھتا ہے تو اسے معلوم ہونا چاہیے کربلا کیا ہے، ایک سوز استاد نے کہ وہ جو ہے وہ بے چین تھی صغرا جو فراق پدری سے، آپ یقین کریں کہ اس کو اس طرح ڈیفائن کیا کہ وہ ایمی برڈ اور ان کے شوہر جو ہیں وہ زارو قطار رونے لگے،
واقعی
یعنی یہ تو آنکھوں دیکھی بات ہے،
میں نے سنا ہے کہ شاید اس میں اس نے کہا کہ تم بغیر جو ہے سازینے کہ کس طرح سے پورے ماحول کو تم نے غمگین کر دیا،
وہی بات ہے نا، تو وہ استاد نے یہ تو ابھی ہماری صرف آس چل رہی تھی اور استاد ڈیفائن کر رہے تھے کہ یہ صغرا کون ہے، اسے کیا پتا کہ یہ صغرا کون ہے، امام حسین کون ہے، یہ فراق پدری کیا ہے، یہ پدر کون ہے، استاد نے اس کو جی میں اور اختر بھائی موجود تھے، استاد نے جس طرح سے انہیں اور کیا ماحول تھا، اچھا ایک بات یہ تھی کہ اس میں یہ آس کا جو تاثر تھا نا وہ قائم تھا مستقل، تو اس آس کے درمیان استاد یعنی ایکسپلین کرتے رہے انہیں، اور استاد نے انہیں اتنی مختلف قسم کی چیزیں یعنی پڑھ کے سنائی، اور ان کو پھر ان کے باقاعدہ انہوں نے ان کو انگریزی میں اس کے نوٹس بنا کے انہیں دیے، آپ یقین کریں اس یونیورسٹی میں اب اس فوکل آرٹ کے اس شعبے میں اگر کوئی پڑھتا ہے نا تو وہ استاد کی دیوی تعلیمات جو ہے نا، چونکہ ان کا تھیسس مکمل ہوا استاد کے یہ تمام یہ جو معاملات تھے ان کو سننے، ان کو سمجھنے اور اس پہ لکھنے کے بعد، تو انہوں نے کہا کہ بھائی انہوں نے پھر ہمیں دعوت دی کہ آپ وہاں آئیے، جب انہیں ڈگری مل رہی تھی نا پی ایچ ڈی کی تو ان دونوں حضرات نے اور خاتون نے کہا کہ آپ یہاں آئیے اور میرے لیے یہ باعث اعزاز ہوگا کہ یہ ڈگری آپ مجھے پیش کریں استاد کے لیے، اچھا ہمارا جانے کا بالکل ہم تینوں کا ہو گیا تھا تو 9/11 والا واقعہ ہو گیا جس میں وہ جو معاملات ہوئے تھے، اس کے بعد سے پھر ان کی سیکیورٹی پوائنٹ آف ویو سے جو تھے وہ معاملات یکسر تبدیل ہوئے، تو پھر ہم لوگ اس میں شریک نہیں ہو سکے، تو ہمارے ایک ساتھی اس زمانے میں یو ایس اے میں ہی تھے ایمن رضوی، تو استاد نے انہیں یہاں سے کہا کہ بھائی تم جو ہے وہ جا کے اس میں ان کی اس محفل کو جوائن کرو اور جس میں اس تقریب کو جوائن کرو اور اس میں کم از کم ہماری طرف سے نیابتی طور پہ ایک قطار رباعی سوز جو چاہو وہ پڑھ دینا، تو وہ ایمن رضوی نے پھر وہاں جا کے، تو آپ یقین کریں کہ اس کی کیسٹ آئی تھی، میں اس حوالے سے تو یہ نہیں کہوں گا یہ بہت بری اور عجیب سی بات ہوگی، لیکن بس جو دیکھنے والا ہے وہ خود اندازہ کر لے گا کہ جو ایمن رضوی نے پڑھا اور جو بھارت سے آئے ہوئے لوگوں نے پڑھا اور جس میں خاصے اساتذہ ٹائپ کے لوگ تھے اس میں کتنا بڑا فرق تھا،
کہ
ہمارے ادارے کے ایک ساتھی ہیں آج کل یعنی قم میں ہے اور علم حصول علم دین کے لیے. تو یہ کہ وہ اس زمانے میں یو ایس اے.
اچھا ایسا بھی ہوا تھا شکیل بھائی کہ استاد کا کچھ عرصہ پہلے ویزا ریفیوز ہوا تھا یو ایس اے کا اسی بات سے پہلے.
بس یہ وہی دور تھا.
کچھ دوبارہ سنا ہے کہ اس کے بعد پھر شاید وہاں سے کال آئی تھی امریکن کاؤنسلیٹ سے کہ بھائی آپ اپنا پاسپورٹ بھیج دیں تو آپ کا ویزا لگ جائے.
اب اگر استاد اس کو,
اور میں نے سنا ہے کہ استاد نے کہا تھا میرے حالات تو ویسے ہی ہیں جس حالات پہ آپ نے ریفیوز کیا تھا, ابھی تو بڑے تعجب. اچھا ان سب چیزوں سے استاد کو کوئی فرق نہیں پڑتا تھا کہ امریکہ کا ویزا لگ جائے یا کچھ لگ جائے؟
کبھی نہیں, کبھی نہیں, ایسا کبھی نہیں ہوا. استاد ایک مرتبہ بات ہو رہی تھی ایسے ہی, تو استاد نے کہا کہ دیکھو یار لوگ ہمیں یہ سمجھتے ہیں کہ ہم جو ہے نا وہ بس ایسے ہی ہے, یعنی ہم نے ان کی عزت و توقیر کو جو ہے وہ ختم کر دیا ہے. لوگ ہمارے لیے کہتے ہیں ان سے تو کوئی چلتا ہوا آدمی کہہ دے کہ ہمارے یہاں سوسخانی کر دو تو وہ سوسخانی کرنے پہنچ جاتے ہیں, یہ کوئی طریقہ ہے؟ اچھا استاد کہتے تھے یار میں کس سے بڑا ہوں, کیا مولا حسین سے بڑا ہوں, کیا میں رسول اکرم سے بڑا ہوں, اور میں ذکر کس کا کرنے جا رہا ہوں؟
میں خود یہ اپنے لیے, ہم لوگ بھی یہ کام نہیں کر سکتے شاید لال بھائی جو استاد کرتے ہیں.
تو استاد نے یہ یعنی ہزار ہاں مرتبہ اس بات کو کہ میں کس سے بڑا ہوں اور میں کیسے اپنے آپ کو یعنی ان کے منزلت کی طرف, میں تو ان کا ادنا سا نوکر ہوں. تو استاد نے کبھی اس بات کو دنیا کے, اچھا یہی وجہ
زندگی. اختر بھائی سوری شکیل بھائی کچھ کہنا چاہ رہے ہیں وہ پھر اس کے بعد انشاءاللہ میں
یہ کہنا چاہ رہا تھا کہ استاد نے یہ کہا کہ شکیل میرا پاسپورٹ جو ہے نا اس پہ 11 ملکوں کے ویزے لگے ہوئے ہیں اور میں کبھی ویزے کے حصول میں کونسلیٹ نہیں گیا ہوں. بس میں یہ بات بتانا چاہ رہا تھا کہ وہ کتنے بڑے آدمی تھے, یعنی جن کاموں کے لیے ہم دنیاوی اعتبار سے لوگوں کے پیچھے مارے دھکیلے پھرتے ہیں جس کو کہنا چاہیے اردو کا ایک لفظ ہے, استاد گھر بیٹھے ہوتے تھے اور ان کے پاسپورٹ پہ 11 ممالک کے, جس میں زیادہ تر یورپین ممالک جہاں ریسٹرکشنز اتنی ہوتی ہیں آپ کے میرے جانے کے لیے. تو استاد کہتے تھے یہ سب ایک مولا کا کرم ہے. میں آج تک, انہوں نے مجھ سے حلفیہ کہا کہ میں حلفیہ بتا رہا ہوں کہ میں آج تک کسی کونسلیٹ نہیں گیا, یہ میرے پاسپورٹ پہ 11 ملکوں کے ویزے, اور انہوں نے مجھے وہ پاسپورٹ کھول کے دکھایا. تو میں آپ سے عرض یہ کر رہا تھا کہ جو واقعتاً سچا خدمتگار مولا ہے نا, مولا پھر کسی کا رکھتے نہیں. استاد کہتے تھے مولا رکھیں گے, ہم جو کچھ کرتے ہیں وہ اس سے کہیں بڑھ کر ہمیں واپس کر دیتے ہیں اسی دنیا میں.
بالکل
آخرت کی تو خیر بات ہی الگ.
یہی بات جیسے دیکھیں اس قسم کی شخصیت اور اتنی سمپل اختر بھائی کہ اس کی شرٹس بھی آپ گننا چاہیں تو گن سکتے ہیں, بتا سکتے ہیں اس کے بعد اتنی شرٹس ہیں. اتنی سادہ زندگی کیسے گزاری استاد نے, اور یہی وجہ ہے کہ آپ دیکھیں کہ مولا نے کتنا نوازا ہے. جہاں تک میں سمجھتا ہوں کہ یہ استاد کی قبر آج تک سوکھی نہیں ہے. جو آدمی وہاں جاتا ہے اس قبر پہ پانی ڈالتا ہے, وہ واحد قبر ہے جس قبر میں پائپ لگا ہوا ہے پانی کی نکاسی کے لیے. پھول بھی اس پہ سرخ پڑے رہتے ہیں,
ہر وقت تازہ پھول آپ کو ملتے
ہیں, تازہ پھول رہتے ہیں. امتیاز بھائی ایک چیز مجھے بتائیں کہ آپ سارے صاحبان ان کے ساتھ رہے, استاد نے سیکیورٹی کے لیے کبھی کچھ نہیں کیا؟
استاد کہا کرتے تھے کہ ایک گارڈ کو میں لے کے جاؤں گا بیچارے, اس کی بھی شامت آ جائے گی خمخائی میں, جب میری آنے والی ہوئی بیچارا وہ بھی خمخائی میں مارا جائے گا.
تو بہتر یہ ہے کہ میں استاد گاڑی تو لے سکتے تھے بڑے آرام سے, یہ تو شروع کام کر کے, لیکن موٹر سائیکل پر گھومتے
تھے. موٹر سائیکل وہ جو ہے اس میں کمفرٹیبل یوز سمجھتے تھے.
اس کی میں آپ کو وجوہات میں سے ایک وجہ بتاتا ہوں. استاد کہتے تھے کہ موٹر سائیکل پہ میں 6 مجلس سے پڑھ لیتا ہوں, گاڑی پہ میں 2 مجلس پڑھوں گا. یہ جو مطمئن نگاہ تھا نا ان کا وہ یہ تھا, وہ کہتے تھے یار گاڑی موٹر سائیکل ایسی سواری ہے کہ جو چھوٹی سے چھوٹی سی جگہ میں نکل جاتی ہے اور میں بر وقت مجلس میں پہنچ جاتا ہوں. وہی میں آپ سے کہتا ہوں نا کہ ان کا مقصد حیات ہی ذکر مولا حسین تھا اور ذکر اہل بیت اطہار تھا.
کسی کے جملے یاد ہیں کہ استاد سے انہوں نے کہا کہ آپ اپنی حفاظت کیوں نہیں کرتے ہیں, آپ کو کرنا چاہیے. انہوں نے کہا یار اللہ مولا ہماری حفاظت کرتے ہیں, اب جب اللہ مولا ہماری حفاظت سے ہاتھ اٹھا لیں تو پھر زندہ بھی نہیں رہنا چاہیے. بڑے عجیب جملے ہیں, بڑی عجیب ان کی سوچ تھی, عجیب فکر تھی ایسا ہی. لیکن آفر بھی بہت تھی استاد کے پاس,
بہت ساری بہت ساری. جی نہ صرف یہ بلکہ ایک تو آفر یہ بھی تھی کہ لالو کھیت یہ جو ابھی خاموش کالونی والا گھر ہے اس کے لیے ایک صاحب نے کہا کہ آپ اس گھر کو جیسا ہے تالا ڈالیں, سارا سامان یہاں چھوڑیں, اور یہ دوسرا گھر جو میں بس آپ کے لیے ہے اس کا تالا کھولیں اور جا کے زندگی گزارنا شروع کر دیں. وہ ڈیفینس پوش علاقے میں تھا. استاد بولے ہو سکتا ہے ڈیفینس والے میری یہ بات سن کے ناراض ہو جائیں, لیکن یہ میری بات نہیں ہے, یہ استاد کے جملے. استاد نے کہا بھائی مولا حسین لالو کھیت گولی بار میں رہتے, ساری زندگی میں نے لالو کھیت گولی بار میں گزاری ہے, مولا حسین اور ان کے دوست وہاں رہتے ہیں بھائی, پھر مجھے روز پڑھ لیں گے ہی آنا ہوگا. اچھا آپ مجھے انہوں نے کہا کہ
مولا حسین کے عاشقان
مجھے وہی وہی وہی, تو انہوں نے
محبت
अच्छा इसको अगर आप दूसरे नजरिए से देखेंगे तो वहाँ डिस्करेज हो रहा है ना मामला, तो उस्ताद यही कहते थे कि भाई बहुत जानी है। जी जी
उस्ताद इसी अंदाज,
क्या बागो बाहर शख्सियत और क्या बागो बाहर उनका अंदाज होता था कि इंसान महसूस हुए बगैर बुरी बात को भी हंस के लेता था। उनकी एक सबसे बड़ी क्वालिटी ये थी कि अगर आपको वो बुरा भी करे ना तो आप खुश हो रहे हैं इस बात पे। अब वो लोग जो है कि वो यानी
कनाडा गए थे एक मतलब,
जी जी
वैसे तो कई मतलब जा चुके थे, तो आप मुझे बताया इन लोगों को शर्त कर दिया वो कि वहाँ एक साहब जो थे मेयर किसी शहर के, वो उन्होंने दो तीन जगह जहाँ प्रोग्राम किए वो सामने बैठे होते थे, उनको तो तारुफ नहीं था, लेकिन जब उन्होंने अब मेयर साहब ने अपने घर वो नशिश रखी और उनको बताया कि भाई कराची में फिरते हैं स्कूटर पर और लोग इनके तरपे हैं जो हमारी दूसरी कौम है जो भी जिस सिलसिले में भी जाते हैं, तो इनके लिए सिक्योरिटी वहाँ पर कुछ इंतज़ाम करते हैं। तो उन्होंने कहा कि भाई मौला ने मुझे ये मतलब दिया है, आप यहीं रहें, मैं आपके तमाम मामलात वहाँ से यहाँ मंगवा लेता हूँ। तो साहब खुश हुए ये बात सुनकर, उसका रहना तो उनकी तहकीकार में था। जब उन्होंने अपने घर में ये प्रोग्राम रखा तो पहले तो निजामत उन्होंने खुद की कि आज मैंने इस सिलसिले में रखा है और मैंने इनके लिए इंतजाम कर दिया। तो जब हमारे साहब का नंबर आया तो पढ़ने से पहले वो थोड़ी बहुत तकरीर करते थे और बल्कि इदारे के बारे में लाजमी जिक्र करते थे जहाँ जहाँ जाते थे। तो उन्होंने कहा साहब मैं आपका तहे दिल से मशहूर हूँ और मौला इसकी अजर देंगे और मौला इसकी जजा देंगे आपको, ये जो है मगर मसला ये है कि जहाँ आप मेरे लिए इतना इंतजाम कर रहे हैं वहाँ एक ब्लैक लेटर में यहाँ की गवर्नमेंट का स्टैम्प रखने वाला लगा कर उसमें मोटा मोटा ये लिखवा कर देंगे कि यहाँ मुझे मौत नहीं आएगी। जितनी महफिल थी सब
हंसने
लगे। तो उन्होंने कहा ये तो हो नहीं सकता। उसने कहा अगर ये नहीं हो सकता तो आप बताइए कि यहाँ मैं आ जाऊँगा तो यहाँ मैं बीमार पड़ के एक्सीडेंट होकर कहीं गिर कर इस तरह मेरा इंतकाल होगा जब भी होगा जैसे भी होगा, और वहाँ मुझे जो
सर बड़ी पॉजिटिव अप्रोच
वहाँ भी मुझे करेगा मौला की मोहब्बत में मारेगा।
क्या बात है, बिल्कुल ऐसा ही है। क्या कहेंगे इम्तियाज़ भाई?
बिल्कुल उस्ताद यही कह रहे थे कि अगर मैं वहाँ जाकर इंतकाल कर जाऊंगा तो उस वक्त चार कहंदा देने वाले लोग
ढूंढ रहे थे मौत को उस्ताद
में। चले यहाँ पर जो मुझे मौत मिलेगी शहादत की उसमें हज़ारों का मजमा हुआ तो वो मौत ज़्यादा अच्छी है या ये मौत ज़्यादा अच्छी है शहादत की मौत?
आपने मौत के हवाले से बात की तो उनकी अपनी शायरी में उनका एक शेर है और जिस अंदाज से उन्होंने मौत को देखा है आप उसमें देखें कि वो कहते हैं कि ज़िंदगी भी अता मेरे मौला की थी नेमतें मौत भी उनसे मसूर। ये नेमतें मौत का तसव्वुर आप देखें कि कहीं किसी शोरा के यहाँ किसी यानी नसर निगार के यहाँ कहीं मिलता है या किसी इंसान ने मौत को नेमत के हवाले से समझा और जाना है? उस्ताद कहा करते थे, उस्ताद एक तकरीर कर रहे थे, कहने लगे भाई यानी अस्पताल से यानी वादी हुसैन जाना भी सेहत याबी की अलामत है।
बिल्कुल
आप यानी ये ना समझें कि आप घर से वादी हुसैन वहाँ से अस्पताल से घर चले गए तो सेहत याब है। उसने कहा वादी हुसैन जाना भी सेहत याबी की अलामत है, शिफा है, है ना? तो बात यह है कि जाना भी शिफा है। तो बस
ये कामला असल में वही है
वहाँ। तो उसने कहा कि आप जो है वो समझते हैं कि
साहब मर गए शिफा कामला की दुआ मुश्किल हो जाएगी लोगों के लिए,
बहुत सारे लोगों को शहादत की दुआ मुश्किल हुई है।
अच्छा बस हम अपने प्रोग्राम को इख्तिताम की तरफ लेके जाते हैं। बहुत बड़ा सवाल है अगर मैं आपसे ये पूछूं कि अख्तर भाई की आपने क्या सीखा उस्ताद से और उस्ताद के बताई हुई जो आपने जो जो आपने असल में होता ही कि इंसान एक तो ये कि ज़बान से बात करता है, मिसाल के तौर पे आप आने वाले लोग शायद उस्ताद की बातें सुन के अपने ऊपर अप्लाई करने की कोशिश करें। आपने उनके साथ ज़िंदगी गुजारी, आपने साथ आप साथ रहे उनके, आपने उनके करेक्टर को देखा है, तो आप क्या समझते हैं, क्या लेते हैं उस्ताद से?
सर मैं असल में बहुत छोटा था कि मेरे वालिद साहब का इंतकाल हो गया था। जब से मुझे ये साहब की नेमत मुझे नसीब हुई थी
जी,
उस वक्त से मैंने अपने आप को कभी तनहा नहीं समझा। अकेले में मुझसे कहा करते थे तो मैं उनसे कहते था मेरे बाप भी आप हैं, मेरे भाई भी आप हैं, मेरे बड़ा भाई भी।
क्या
तो दुनिया के लिए तो सिर्फ जैसे अबूजर के लिए तो वाली साहब चले गए, अहलिया के लिए उनकी हमारी भाभी के लिए सिर्फ उनके शौहर चले गए, लेकिन मेरे नज़दीक जब वो गए हैं तो मेरी दुनिया चली गई।
खुदा आपको भी सब्र अता करे इंशाल्लाह। तो क्या अख्तर भाई یقیناً آپ کی آنکھ میں
میں نے اٹھنا بیٹھنا تمام خاندان جو ہے سب ان کے ساتھ رہتا تھا
جی جی
تو سب ان سے سیکھا ہے ورنہ پتہ نہیں میں کہاں ہوتا.
امتیاز بھائی کچھ کہیں استاد کے لیے؟ آپ نے بڑا وقت گزارا استاد کے ساتھ, مجھے یاد ہے کہ آپ اپنے روم میں بیٹھے ہوتے تھے, استاد کی کتاب چل رہی ہے, آپ ٹائپنگ کر رہے ہیں, باتیں ہوتی جا رہی ہیں اور ساتھ ساتھ کبھی سر بھی چل رہے ہیں, سوز خوانی بھی ہو رہی ہے.
صاحب بہت ساری چیزیں سیکھی استاد سے, یعنی تقریباً سبھی چیزیں جو اچھے اصول. استاد کی ایک عادت یہ تھی کہ بندے کو پتہ ہی نہیں ہوتا تھا کہ مجھ میں یہ کوالٹیز موجود ہیں, استاد بتاتے کہ تمہارے اندر یہ کوالٹیز ہیں, آپ کے اندر یہ کوالٹیز ہیں, آپ اپنے اندر یہ پیدا ہو. تو بندہ اگر سمجھدار ہوتا تو خود اپنے اندر وہ صلاحیتیں پیدا کرنے کی کوشش کرتا تھا. اور ماشاءاللہ بہت لوگ جو ہے اس طرح کے استاد نے یعنی کہ بتائے کہ آپ میں یہ کوالٹیز ہیں, آپ اپنے آپ کو جو ہے بہتر کر سکتے ہیں. بہت سارے لوگ بہتر ہوئے استاد.
سوشل ورک میں بھی استاد بہت زیادہ ایکٹیو,
بہت زیادہ ایکٹیو. ایجوکیشن کے معاملے میں بڑے سینسٹیو تھے, ہاں بہت زیادہ, کہ اگر ان کو پتہ چلا کہ کوئی بچہ صرف پیسے کی وجہ سے جو ہے امتحان میں شرکت نہیں کر پا رہا ہے تو وہ جو ہے بھرپور جو ہے کوشش کرتے تھے کہ اس کو وقت سے پہلے جو ہے اس کا پیسوں کا بندوبست کیا جائے, اس کے امتحان کی فیس جو ہے وہ ادا کر دی جائے. تو استاد کی یہ کہتے تھے, میری یہ سب سے بڑی کمزوری ہے. ایک سوسخانی کی کہیں کلاس, کوئی بچہ کہہ رہا ہو کہ مجھے سوسخانی سیکھنی ہے یا پھر کسی بچے کا ایجوکیشن کا مسئلہ ہے, تو یہ دو میری بڑی کمزوری ہیں. تو استاد حتی الامکان وہاں پہنچنے کی کوشش کرتے تھے اور اس کے اور کئی جگہ تو یعنی کہ مجھے ہی استاد جو ہے لفافہ دے دیا کرتے تھے, فلاں کو دیتے ہوئے آ جانا. کچھ علاقے جیسے ہوتے ہیں نا, جیسے ملیر کا علاقہ ہے تو اس میں بہت ساری ذمہ داری استاد نے میرے ذمہ لگائی ہوئی تھی کہ یہ آپ لفافہ فلاں کو فلاں وقت دے دیجیے گا جا کے.
اچھا سوز خوانی کے حوالے سے بھی استاد ہر ایک کو تو سوز خوانی کی اجازت دیتے بھی نہیں تھے جب تک اس کی مطلب انکریج کرتے تھے کہ تم اپنی ایجوکیشن کو پہلے ایٹ لیسٹ میٹرک کرو.
بالکل بالکل بالکل, میٹرک تو کہتے تھے, اپنی پڑھائی پہ توجہ دے, یہ بیسک ہے, اس کے بعد جو ہے آپ کی پوری زندگی کا انحصار اس میٹرک کے اوپر ہے. میٹرک کا رزلٹ اچھا آنا چاہیے. اس وقت میٹرک تک جو ہے آپ بچے کو یہ کہتے تھے کہ آپ اپنی جو تعلیم کے ساتھ غیر نصابی سرگرمیاں ہیں جیسے نعت خوانی, قرأت اور ان تمام چیزوں پہ آپ بھرپور توجہ دیں, پریکٹس میں رہیں, یہ نہیں کہ بالکل آپ پڑھائی پہ, آپ یہ تمام چیزوں پہ بھی توجہ دیتے رہیں. البتہ جب آپ اذائے حسین میں جب آئیں گے پڑھنے کے لیے تو پھر آپ جو ہے کوشش یہ کریں کہ میٹرک کے بعد جو ہے ہمیں جوائن کریں.
بلکہ مجھے تو یہ بھی یاد ہے کہ میٹرک کے بعد بھی استاد نے لوگوں سے یہی کہا, نئے پڑھنے والوں سے, کہ اچھے پڑھنے والوں کو سنو. مطلب ابھی تم اپنی کیسٹ نکالنے کی کوشش نہیں کرو, اچھے پڑھنے والوں کو سنو پہلے. یہ استاد کا طریقہ کار واقعی بہت اچھا.
جب تک اچھا نہیں سنیں گے تو اچھا نہیں پڑھ پائیں گے.
اچھا نہیں سنو گے, اچھا نہیں پڑھو گے. پیاری بات کی امتیاز بھائی.
ابھی آپ میرے ساتھیوں سے سوال کر رہے تھے, بھائیوں سے میرے, کہ آپ نے استاد سے کیا سیکھا. اس کا مختصر سا جواب یہ ہے کہ میں نے جو کچھ بھی سیکھا ہو, چاہتا میں یہ ہوں کہ جو میں ڈیلیور کر رہا ہوں اس پہ فی زمانہ دیکھنے والا یہ ضرور کہے کہ یار یہ لگتا ہے ان کا ساتھی ہے, یہ ان کا شاگرد ہے. جیسے استاد کا کانسیپٹ یہ تھا کہ مولا کے پیروکار اگر ہو نا تو اگر آپ جھوٹ نہیں بولتے, اگر آپ رشوت نہیں لیتے تو یہ کہے یہ علی کا چاہنے والا لگتا ہے. تو استاد میں یہ چاہتا ہوں کہ جو کچھ میں نے استاد سے یعنی فیض حاصل کیا ہے تو میری زندگی میں اس کی جھلک نظر آئے, اور سامنے دیکھنے والا اگر مجھے یہ کہے کہ لگتا ہے کہ سبط جعفر سے کوئی تعلق ہے اس آدمی, بس آپ سمجھ لیں کہ یہ میری پوری زندگی کی کمائی ہوگی کہ میں اگر اس بات کو کوئی یہ سمجھ سکے کہ میں ان کا ساتھی, مجھے وہ ان کے ایگزیکٹلی کہ مجھے ان کے ساتھیوں میں, ان کے رفقا میں, ان کے ساتھی بازو میں, ان کے یعنی دیکھیں بحیثیت بازو تو مجھے سب جانتے ہیں لیکن میرے کردار سے وہ یہ کہیں کہ نہیں یہ لوگ وہ ہیں کہ جو واقعی جن میں استاد کی جھلک نظر آتی ہے. ہلکی سی صحیح ہمارے لیے ہی سمجھ لیں کہ ہماری زندگی کا سب سے یعنی سرمایہ ہے, بہترین سرمایہ ہے, کہ ان کی جو زندگی تھی وہ اس میں آپ دیکھ لیں نا مادیت سے انہیں کوئی اتنا سروکار, صرف اس حوالے سے کہ جو دعا کرتے تھے اس اللہ رب العزت سے کہ اتنا عطا کر کہ کسی کے سامنے یہ ہاتھ نہ ایسے ہو تیرے علاوہ, اور ہمیشہ یہ اس طرح رہے. تو پروردگار نے ان کی اس دعا کو بدرجہ یتم جا کے قبول کیا, اس لیے کہ انہوں نے ہمیشہ اپنا ہاتھ ایسے رکھا, کبھی ان کا ہاتھ ایسے نہیں ہوا. اور دوسرے جو کردار ان کا تھا, تو آج ہم آپ سب جو یہاں جمع ہیں اور ان کی شخصیت کے مختلف پہلوؤں پہ جو یہ ہم گفتگو کر رہے ہیں, تو یہ اصل میں تو ان کے کردار پہ ہی گفتگو کر رہے ہیں نا. ہر یعنی شعبہ جو ہے اس میں ان کا کردار سامنے ہے نا. ہمارے پیش نگاہ, آپ کے پیش نگاہ, अगर ईफ़ाए अहद की बात करें, अगर वादे की बात करें, अगर आप अमली तौर पे समाजी हैसियत से उनकी बात करें, एक उस्ताद की हैसियत से बात करें, एक बाप की, एक शौहर की, एक भाई की, ये उस्ताद जो थे वो हर शोबे ज़िंदगी में अपने, यानी समझ लें कि उन्होंने जिस चीज़ पर भी, यानी एक उनका जो आप उनकी एजुकेशन के हवाले से बात कर रहे थे, तो डिग्री लेवल पे उनकी पाकिस्तान स्टडीज़ की कुतुब हैं जो अभी पढ़ाई जाती हैं, यानी उन्होंने एमए अरबी, एमए इस्लामियात, एमए उर्दू, सीएसएस, एलएलबी, बीएड, अभी बीएड कब किया था अल्लामा इकबाल ओपन यूनिवर्सिटी से, हमारे एक दोस्त कर रहे थे तो उस्ताद को, अब कहने लगे मैं भी कर लेता हूँ यार, उसने उन्होंने कहा उस्ताद आपको, कहने लगे यार हुसूल इल्म के लिए कभी उम्र उम्र का ये मसला नहीं होता, और वो भी एजाज़ी यानी उससे हासिल की डिग्री उस्ताद ने अल्लामा इकबाल ओपन यूनिवर्सिटी से बीएड की। तो उस्ताद यानी हुसूल इल्म के लिए ना सिर्फ ज़िंदगी भर कोशा रहे बल्कि उसकी तरवीज के लिए भी हमेशा उनका फोकस ये था कि जब आप बच्चों को तरबियत, मेरे घर आया करते थे तो मेरे बच्चों से कहते थे कि बेटा देखो तुम जब किसी अच्छे मकाम पे होगे ना तो तुम लोगों की और दीन की खिदमत बेहतर तरीके से कर सकोगे, अगर तुम खुद ऐसे होगे तो फिर ना तुम दीन की खिदमत कर सकते, ना अपने ज़ेरे किफ़ालत लोगों की कोई यानी ख्वाहिशात को पूरा कर सकते, ना ज़िंदगी को एक अच्छे तरीके से गुजार सकते। इसके लिए ज़रूरी है कि दुनियावी इल्म हासिल करो और उस पर अपने उस मनसब तक जाओ जहाँ तुम एक अच्छे इंसान की हैसियत से माशरे में ज़िंदगी गुजारो और बामल तरीक़े से ज़िंदगी गुजारो और दूसरों की खिदमत, वो जो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस, और उसके साथ बस मैं समझता हूँ कि शायद हम इसको इख्तिताम पज़ीर आप करेंगे कि फरमाया एक बद्दू ने आके कि सरकार से कि सर मैं जो सरकार मैं ना कोई बहुत समझदार आदमी हूँ, ना याददाश्त मेरी कोई बहुत अच्छी है, ना मेरे इलाके में कोई आलिम है, तो आप मुझे कोई एक ऐसी नसीहत फरमा दें जो इंतहाई मुख्तसर हो और जिसमें मेरी दुनिया और आखरत दोनों सवर जाएँ। तो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने उसको देख के तबस्सुम फरमाया और कहा कि तुम बड़े ज़हीन आदमी हो, क्योंकि देखें ना कितना मुख्तसर सी बात उसने दुनिया और आखरत के लिए सरकार से पूछ लिया कि कोई ऐसी बात, कोई ऐसी नसीहत जो मुझे याद भी रहे और जिस पर अमल करके मैं अपनी आखरत और अपना दुनिया दोनों को। तो आपने फरमाया कि अल्लाह की इबादत करो और मखलूक से मोहब्बत और उसकी खिदमत करो। अच्छा मोहम्मद, और उस्ताद की ज़िंदगी को जो हमने देखा वो इस यानी जो सरकारे दो आलम का फरमान है इसके यानी इससे ज़रा भी एक आध इंच भी नहीं हटती नज़र आएगी।
मैं तो खैर इसका विटनेस हूँ कि उस्ताद के साथ मिलकर काम किया है, सोशल वर्क सामान लेके जमा किया है, फिर जाफर तैयार में वो मकान था ऊपर जाके रखते थे, वहाँ फिर दीगर शागिर्द उस्ताद के उसको सही करते थे, फिर जाने से पहले उस्ताद शहादत से पहले उनके एक दोस्त अली रजा जो वसीला फाउंडेशन चला रहे उनसे मिला के गए, अब सामान तुम इसको देते रहना, ये कमाल बात है कि वो मैं अपने बारे में जानते भी थे और कि क्या होने वाला है शायद उन्हें पता भी था। तो बहरहाल ये सारी बातें हैं अजीज़ा ने ग्रामी, हम सारी रात बैठे रहें, ये शख्सियत ऐसी, मैं समझता हूँ अभी जो हमने गुफ्तगू की अशर अशर भी नहीं है, बहुत सारी बातें हैं, बहुत बातें, ये साहिबान जो बैठे हैं इन्होंने एक अरसा उस्ताद के साथ गुजारा है, बहुत कुछ बातें कर सकते हैं हम यकीनन, लेकिन हमने जो भी कुछ यहाँ पर अभी फैज़ हासिल किया है उस्ताद की शख्सियत से, इंशाल्लाह वो फैज़ आप तक भी पहुँचेगा। बड़ी अजीब शख्सियत थी, सुबह से शाम तक महफिलें मजलिसें, शर्क से गर्ब तक कू बकू चार सू, मेरी मसरूफियत मेरी मशगूलियत मेरी आवारगी उनसे मंसूब है। तेरे लाल हुसैन ये प्रोग्राम में मैं हूँ आपका होस्ट शुजा रिज़वी, इंशाल्लाह अगली दफ़ा फिर किसी नई शख्सियत के साथ आपके सामने हाजिर होंगे। सलामत रहें, आबाद रहें, अल्लाह ने के बाद